الحمد لله رب العالمين والصلاه والسلام على خاتم النبيين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم 126 سنتیں اور آداب. یہ مضمون کتاب 550 سنتیں اور آداب کے مختلف مقامات سے لیا گیا ہے. درود پاک کی فضیلت. ایک نوجوان طواف کعبہ کرتے ہوئے صرف درود شریف ہی پڑھ رہا تھا. کسی نے اس سے کہا، کیا تجھے کوئی اور دعائیں طواف نہیں آتی یا کوئی اور بات ہے؟ اس نے کہا، دعائیں تو آتی ہیں مگر بات یہ ہے کہ میں اور میرے والد دونوں حج کے لیے نکلے تھے. والد صاحب راستے میں بیمار ہو کر فوت ہو گئے، یعنی انتقال کر گئے. ان کا چہرہ سیاہ پڑ گیا، آنکھیں الٹ گئیں اور پیٹ پھول گیا. میں بہت رویا اور کہا، انا للہ و انا الیہ راجعون. جب رات کی تاریکی چھا گئی تو میری آنکھ لگ گئی، میں سو گیا تو میں نے خواب میں سفید لباس میں ملبوس ایک معطر حسین و جمیل ہستی کی زیارت کی. انہوں نے میرے والد مرحوم کی میت کے قریب تشریف لا کر اپنا نورانی ہاتھ ان کے چہرے اور پیٹ پر پھیرا. دیکھتے ہی دیکھتے میرے مرحوم باپ کا چہرہ دودھ سے زیادہ سفید اور روشن ہو گیا اور پیٹ بھی اصلی حالت پر آ گیا. جب وہ بزرگ واپس جانے لگے تو میں نے ان کا دامن اقدس تھام لیا اور عرض کی، یا سیدی، یعنی اے میرے سردار، آپ کو اس کی قسم جس نے آپ کو اس جنگل میں میرے والد مرحوم کے لیے رحمت بنا کر بھیجا ہے، آپ کون ہیں؟ فرمایا، تو ہمیں نہیں پہچانتا، ہم تو محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ہیں. تیرا یہ باپ بہت گناہگار تھا مگر ہم پر بکثرت درود شریف پڑھتا تھا. جب اس پر یہ مصیبت نازل ہوئی تو اس نے ہم سے فریاد کی، لہذا ہم نے اس کی فریاد رسی کی، اور ہم ہر اس شخص کی فریاد رسی کرتے ہیں جو اس دنیا میں ہم پر زیادہ درود بھیجتا ہے. فریاد امتی جو کرے حال زار میں، ممکن نہیں کہ خیر بشر کو خبر نہ ہو. صلو علی الحبیب صلی اللہ علی محمد. السلام علیکم کے 11 حروف کی نسبت سے سلام کی 11 سنتیں اور آداب. نمبر 1، مسلمان سے ملاقات کرتے وقت اسے سلام کرنا سنت ہے. اسلامی بہنیں بھی اسلامی بہنوں نیز محارم کو سلام کریں. نمبر 2، سلام کرتے وقت دل میں یہ نیت ہو کہ جس کو سلام کرنے لگا ہوں اس کا مال اور عزت و آبرو سب کچھ میری حفاظت میں ہے، اور میں ان میں سے کسی چیز میں دخل اندازی کرنا حرام جانتا ہوں. نمبر 3، دن میں کتنی ہی بار آمنا سامنا ہو، کسی کمرے وغیرہ میں بار بار آنا جانا ہو، وہاں موجود مسلمانوں کو ہر بار سلام کرنا کار ثواب ہے. نمبر 4، سلام میں پہل کرنا سنت ہے. نمبر 5، سلام میں پہل کرنے والا اللہ کریم کا مقرب یعنی نزدیکی پانے والا بندہ ہے. سلام میں پہل کرنے والا تکبر سے بھی بری یعنی آزاد ہے، جیسا کہ میرے مکی مدنی آقا پیارے پیارے مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا فرمان باصفا ہے، پہلے سلام کہنے والا تکبر سے بری ہے. نمبر 7، سلام میں پہل کرنے والے پر 90 رحمتیں اور جواب دینے والے پر 10 یعنی 10 رحمتیں نازل ہوتی ہیں. نمبر 8، السلام علیکم یعنی تم پر سلامتی ہو کہنے سے 10 یعنی 10 نیکیاں ملتی ہیں. ساتھ میں و رحمت اللہ اور اللہ کی رحمت ہو بھی کہیں گے تو 20 یعنی 20 نیکیاں ہو جائیں گی، اور و برکاتہ یعنی اور اس کی برکتیں ہوں شامل کریں گے تو 30 یعنی 30 نیکیاں ہو جائیں گی. بعض لوگ سلام کے ساتھ جنت المقام اور دوزخ الحرام کے الفاظ بڑھا دیتے ہیں، یہ غلط طریقہ ہے اور یہ جملہ لغتاً بھی غلط ہے، بلکہ بعض من چلے تو معاذ اللہ مذاقاً یہاں تک بک دیتے ہیں، آپ کے بچے ہمارے غلام. امام احمد رضا خان رحمت اللہ علیہ فتاوی رضویہ جلد 22 صفحہ 409 پر فرماتے ہیں، کم از کم السلام علیکم اور اس سے بہتر و رحمت اللہ ملانا، اور سب سے بہتر و برکاتہ شامل کرنا، اور اس پر زیادت یعنی اضافہ نہیں۔ اس یعنی سلام کرنے والے نے السلام علیکم کہا تو یہ جواب میں وعلیکم السلام ورحمۃ اللہ کہے، اور اگر اس نے السلام علیکم ورحمۃ اللہ کہا تو یہ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ کہے، اور اگر اس نے وبرکاتہ تک کہا تو یہ بھی اتنا ہی کہے، اس سے زیادت یعنی اضافہ نہیں۔ واللہ تعالی اعلم۔ نمبر 9، اسی طرح جواب میں وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ کہہ کر 30 نیکیاں حاصل کی جا سکتی ہیں۔ نمبر 10، سلام کا جواب فوراً اور اتنی آواز سے دینا واجب ہے کہ سلام کرنے والا سن لے۔ 11، سلام اور جواب سلام کا درست تلفظ یاد فرما لیجئے، پہلے میں کہتا ہوں آپ سن کر دہرائیے السلام علیکم، اب پہلے میں جواب سناتا ہوں پھر آپ اس کو دہرائیے وعلیکم السلام، رضائے حق کے لیے تم سلام عام کرو، سلامتی کے طلبگار ہو سلام کرو، صلو علی الحبیب صلی اللہ علی محمد۔ ہاتھ ملانا سنت ہے کہ 14 حروف کی نسبت سے ہاتھ ملانے کی 14 سنتیں اور آداب۔ نمبر 1، دو مسلمانوں کا بوقت ملاقات دونوں ہاتھوں سے مصافحہ کرنا یعنی دونوں ہاتھ ملانا سنت ہے۔ نمبر 2، ہاتھ ملانے سے پہلے سلام کیجئے۔ نمبر 3، رخصت ہوتے وقت بھی سلام کیجئے اور ساتھ میں ہاتھ بھی ملا سکتے ہیں۔ نمبر 4، رحمت عالم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جب دو مسلمان ملاقات کرتے ہوئے مصافحہ کرتے ہیں اور ایک دوسرے سے خیریت دریافت کرتے ہیں تو اللہ پاک ان کے درمیان 100 رحمتیں نازل فرماتا ہے، جن میں سے 99 رحمتیں زیادہ پرتپاک طریقے سے ملنے والے اور اچھے طریقے سے اپنے بھائی سے خیریت دریافت کرنے والے کے لیے ہوتی ہیں۔ نمبر 5، ہاتھ ملانے کے دوران درود شریف پڑھیے۔ ہاتھ جدا ہونے سے پہلے انشاء اللہ الکریم اگلے پچھلے گناہ بخش دیے جائیں گے۔ نمبر 6، ہاتھ ملاتے وقت درود شریف پڑھ کر ہو سکے تو یہ دعا بھی پڑھ لیجئے، یغفر اللہ لنا ولکم، یعنی اللہ پاک ہماری اور تمہاری مغفرت فرمائے۔ نمبر 7، دو مسلمان ہاتھ ملانے کے دوران جو دعائیں مانگیں گے انشاء اللہ الکریم قبول ہوگی، اور ہاتھ جدا ہونے سے پہلے پہلے دونوں کی مغفرت ہو جائے گی انشاء اللہ الکریم۔ نمبر 8، آپس میں ہاتھ ملانے سے دشمنی دور ہوتی ہے۔ نمبر 9، مسلمان کو سلام کرنے، ہاتھ ملانے بلکہ محبت کے ساتھ اس کا دیدار کرنے سے بھی ثواب ملتا ہے۔ حدیث پاک میں ہے، جو کوئی اپنے مسلمان بھائی کی طرف محبت بھری نظر سے دیکھے اور اس کے دل میں عداوت نہ ہو تو نگاہ لوٹنے سے پہلے دونوں کے پچھلے گناہ بخش دیے جائیں گے۔ نمبر 10، جتنی بار ملاقات ہو ہر بار ہاتھ ملا سکتے ہیں۔ نمبر 11، آج کل بعض لوگ دونوں طرف سے ایک ہاتھ ملاتے بلکہ صرف انگلیاں ہی آپس میں ٹکرا دیتے ہیں، یہ سب خلاف سنت ہے۔ نمبر 12، ہاتھ ملانے کے بعد خود اپنا ہی ہاتھ چوم لینا مکروہ ہے، ہاں اگر کسی بزرگ سے ہاتھ ملانے کے بعد حصول برکت کے لیے اپنا ہاتھ چوم لیا تو کراہت نہیں۔ جیسا کہ اعلیٰ حضرت رحمۃ اللہ علیہ فرماتے ہیں، اگر کسی سے مصافحہ کیا پھر برکت کے لیے اپنا ہاتھ چوم لیا تو ممانعت کی کوئی وجہ نہیں، جبکہ جس سے ہاتھ ملائے وہ ان ہستیوں میں سے ہو جن سے برکت حاصل کی جاتی ہو۔ نمبر 13، اگر امرد یعنی خوبصورت لڑکے سے یا کسی بھی مرد سے ہاتھ ملانے میں شہوت آتی ہو تو اسے ہاتھ ملانا جائز نہیں، بلکہ اگر دیکھنے سے شہوت آتی ہو تو اب دیکھنا بھی گناہ ہے۔ نمبر 14، मुसाफहा करते यानी हाथ मिलाते वक्त सुन्नत यह है कि हाथ में रुमाल वगैरह हाइल ना हो, दोनों हथेलियाँ खाली हों और हथेली से हथेली मिलनी चाहिए। एक चुप हजार सुख के 12 हरूफ की निस्बत से बातचीत करने की 12 सुन्नतें और आदाब। नंबर 1, मुस्कुराकर और खंदा पेशानी से बातचीत कीजिए। नंबर 2, मुसलमानों की दिलजोई की नीयत से छोटों के साथ शफकत भरा और बड़ों के साथ अदब वाला लहजा रखिए, इंशाअल्लाहुल करीम सवाब भी मिलेगा और छोटे बड़े सब आपकी इज्जत करेंगे। नंबर 3, चिल्ला चिल्ला कर बात करना सुन्नत नहीं। नंबर 4, अच्छी अच्छी नीयतों के साथ छोटे बच्चों से भी आप जनाब से गुफ्तगू की आदत बनाइए, आपके अखलाक भी इंशाअल्लाहुल करीम उम्दा होंगे और बच्चे भी आदाब सीखेंगे। नंबर 5, बातचीत करते वक्त पर्दे की जगह हाथ लगाना, उंगलियों के जरिए बदन का मेल छुड़ाना, दूसरों के सामने बार बार नाक को छूना या नाक या कान में उंगली डालना, थूकते रहना अच्छी बात नहीं, इससे दूसरों को घिन आती है। नंबर 6, जब तक दूसरा बात कर रहा हो इत्मीनान से सुनिए, उसकी बात काट कर अपनी बात शुरू कर देना सुन्नत नहीं। नंबर 7, बातचीत करते हुए बल्कि किसी भी हालत में कहकहा ना लगाइए कि सरकार सल्लल्लाहु अलैहि वसल्लम ने कभी कहकहा नहीं लगाया। नंबर 8, ज्यादा बातें करने और बार बार कहकहा लगाने यानी जोर जोर से हंसने से हैबत जाती रहती है। नंबर 9, सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम का फरमाने आली शान है, जब तुम किसी बंदे को देखो कि उसे दुनिया से बेरगबती और कम बोलने की नेमत अता की गई है तो उसकी कुर्बत व सोहबत इख्तियार करो, क्योंकि उसे हिकमत दी जाती है। नंबर 10, फरमान मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, जो चुप रहा उसने नजात पाई। मिराज शरीफ में है, हज़रत सैयदना इमाम मोहम्मद बिन मोहम्मद बिन मोहम्मद गजाली रहमतुल्लाहि अलैह फरमाते हैं कि गुफ्तगू की 4 किस्में हैं। नंबर 1, खालिस मुजिर यानी मुकम्मल तौर पर नुकसान दे। नंबर 2, खालिस मुफीद। नंबर 3, मुजिर यानी नुकसान दे भी मुफीद भी। नंबर 4, ना मुजिर ना मुफीद। खालिस मुजिर यानी मुकम्मल नुकसान दे से हमेशा परहेज ज़रूरी है। खालिस मुफीद कलाम यानी बात ज़रूर कीजिए, जो कलाम मुजिर भी हो और मुफीद भी, उसके बोलने में एहतियात करे, बेहतर है कि ना बोले। और चौथी किस्म के कलाम में वक्त ज़ाया करना है। इन कलामों यानी 4 किस्म की बातों में इम्तियाज़ यानी फ़र्क करना मुश्किल है, लिहाजा खामोशी बेहतर है। नंबर 11, किसी से जब बातचीत की जाए तो उसका कोई सही मकसद भी होना चाहिए और हमेशा मुखातिब के मिजाज और उसकी नफ्सियात के मुताबिक बात की जाए। नंबर 12, बदज़बानी और बेहयाई की बातों से हर वक्त परहेज़ कीजिए, गाली गलौज से बचते रहिए और याद रखिए कि किसी मुसलमान को बिला इजाज़त शरई गाली देना हराम कतई है और बेहयाई की बात करने वाले पर जन्नत हराम है। हुज़ूर ताजदार मदीना सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस शख्स पर जन्नत हराम है जो फहश गोई से काम लेता है। फहश बात के माना ये हैं, التعبير عن الامور المستقبحه بالعبارات الصريحه یعنی شرمناک امور مثلا گندے اور برے معاملات کا کھلے الفاظ میں تذکرہ کرنا۔ صلوا علی الحبیب صلی اللہ علی محمد۔ الحمدللہ رب العالمین کے 17 حروف کی نسبت سے چھینک کے متعلق 17 سنتیں اور آداب۔ 2 فرامین مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ نمبر 1، اللہ پاک کو چھینک پسند ہے اور جمع ہی ناپسند۔ نمبر 2، جب کسی کو چھینک آئے اور وہ الحمدللہ کہے تو فرشتے کہتے ہیں رب العالمین، اور اگر وہ رب العالمین کہتا ہے تو فرشتے کہتے ہیں یرحمک اللہ، یعنی اللہ پاک تجھ پر رحم فرمائے۔ نمبر 3، छींक के वक्त सर झुकाइए, मुंह छुपाइए और आवाज़ आहिस्ता निकालिए। छींक की आवाज़ बुलंद करना हमाकत है। नंबर 4, छींक आने पर अल्हम्दुलिल्लाह कहना चाहिए। खजानुल इरफान सफ़ा 3 पर तहतावी के हवाले से छींक आने पर हमद इलाही को सुन्नत मुअक्कदा लिखा है। बेहतर यह है कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन या अल्हम्दुलिल्लाह अला कुल्ली हाल कहे। नंबर 5, सुनने वाले पर वाजिब है कि फौरन यरहमुकल्लाह यानी अल्लाह पाक तुझ पर रहम फरमाए कहे, और इतनी आवाज़ से कहे कि छींकने वाला खुद सुन ले। नंबर 6, जवाब सुनकर छींकने वाला कहे यग़फिरुल्लाहु लना वलकुम यानी अल्लाह पाक हमारी और तुम्हारी मगफरत फरमाए, या ये कहे यहदीकुमुल्लाहु व युस्लिहु बालकुम यानी अल्लाह पाक तुम्हें हिदायत दे और तुम्हारा हाल दुरुस्त करे। नंबर 7, जो कोई छींक आने पर अल्हम्दुलिल्लाह अला कुल्ली हाल कहे और अपनी ज़बान सारे दांतों पर फेर लिया करे तो इंशा अल्लाहुल करीम दांतों की बीमारियों से महफूज रहेगा। नंबर 8, हज़रत मौलाए कायनात अलीयुल मुर्तज़ा रदी अल्लाहु अन्हु फरमाते हैं, जो कोई छींक आने पर अल्हम्दुलिल्लाह अला कुल्ली हाल कहे तो वो दाढ़ और कान के दर्द में कभी मुब्तला नहीं होगा। नंबर 9, छींकने वाले को चाहिए कि ज़ोर से हम्द कहे ताकि कोई सुने और जवाब दे। नंबर 10, छींक का जवाब एक मर्तबा वाजिब है। दूसरी बार छींक आए और वो अल्हम्दुलिल्लाह कहे तो दोबारा जवाब वाजिब नहीं बल्कि मुस्तहब है। 11, जवाब इस सूरत में वाजिब होगा जब छींकने वाला अल्हम्दुलिल्लाह कहे और हम्द ना करे तो जवाब नहीं। नंबर 12, खुतबे के वक्त किसी को छींक आई तो सुनने वाला उसको जवाब ना दे। नंबर 13, कई इस्लामी भाई मौजूद हों तो बाज़ हाजरीन ने जवाब दे दिया तो सब की तरफ से जवाब हो गया, मगर बेहतर यही है कि सारे जवाब दें। नंबर 14, दीवार के पीछे किसी को छींक आई और उसने अल्हम्दुलिल्लाह कहा तो सुनने वाला उसका जवाब दे। नंबर 15, नमाज में छींक आए तो सुकूत करे यानी खामोश रहे और अल्हम्दुलिल्लाह कह लिया तो भी नमाज में हरज नहीं, और अगर उस वक्त हम्द ना की तो फारिग होकर कहे। नंबर 16, आप नमाज पढ़ रहे हैं और किसी को छींक आई और आपने जवाब की नीयत से अल्हम्दुलिल्लाह कहा तो आपकी नमाज टूट गई। नंबर 17, काफिर को छींक आई और उसने अल्हम्दुलिल्लाह कहा तो जवाब में यहदीकुमुल्लाहु यानी अल्लाह पाक तुझे हिदायत करे कहा जाए। काश जन्नतुल बकी मिले के 15 हुरूफ की निस्बत से सोने जागने की 15 सुन्नतें और आदाब। नंबर 1, सोने से पहले बिस्तर को अच्छी तरह झाड़ लीजिए ताकि कोई मूजी कीड़ा वगैरह हो तो निकल जाए। नंबर 2, सोने से पहले ये दुआ पढ़ लीजिए अल्लाहुम्मा बिस्मिका अमूतु व आहिया। तर्जमा, ए अल्लाह पाक मैं तेरे नाम के साथ ही मरता हूँ और जीता हूँ यानी सोता हूँ और जागता हूँ। नंबर 3, असर के बाद ना सोएं अक्ल चली जाने का खौफ है। फरमान मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, जो शख्स असर के बाद सोए और उसकी अक्ल जाती रहे तो वो अपने ही को मलामत करे। नंबर 4, दोपहर को कैलूला यानी कुछ देर लेटना मुस्तहब है। नंबर 5, दिन के इब्तदाई हिस्से में सोना या मगरिब व इशा के दरमियान में सोना मकरूह है। नंबर 6, सोने में मुस्तहब यह है कि बातहारत सोए। और नंबर 7, कुछ देर सीधी करवट पर सीधे हाथ को रुखसार यानी गाल के नीचे रखकर किबला रू सोए, फिर उसके बाद बाएं करवट पर। नंबर 8, सोते वक्त कब्र में सोने को याद करे कि वहाँ तन्हा सोना होगा, सिवा अपने आमाल के कोई साथ ना होगा। नंबर 9, सोते वक्त याद खुदा में मशगूल हो, तहलील व तस्बीह व तहमीद पढ़े यानी ला इलाहा इल्लल्लाह सुबहानअल्लाह और अल्हम्दुलिल्लाह का विर्द करता रहे यहाँ तक के सो जाए। کہ جس حالت پر انسان سوتا ہے اسی پر اٹھتا ہے، اور جس حالت میں مرتا ہے قیامت کے دن اسی پر اٹھے گا۔ نمبر 10، جاگنے کے بعد یہ دعا پڑھے، الحمدللہ الذی احیانا بعدما اماتنا وإلیہ النشور۔ ترجمہ، تمام تعریفیں اللہ پاک کے لیے ہیں جس نے ہمیں مارنے کے بعد زندہ کیا اور اسی کی طرف لوٹ کر جانا ہے۔ نمبر 11، اسی وقت اس کا پکا ارادہ کرے کہ پرہیزگاری و تقوی کرے گا، کسی کو ستائے گا نہیں۔ نمبر 12، جب لڑکے اور لڑکی کی عمر 10 سال کی ہو جائے تو ان کو الگ الگ سلانا چاہیے، بلکہ اس عمر کا لڑکا اتنے بڑے یعنی اپنی عمر کے لڑکوں یا اپنے سے بڑے مردوں کے ساتھ بھی نہ سوئے۔ 13، میاں بیوی جب ایک چارپائی پر سوئیں تو 10 برس کے بچے کو اپنے ساتھ نہ سلائیں۔ لڑکا جب حد شہوت کو پہنچ جائے تو وہ مرد کے حکم میں ہے۔ نمبر 14، نیند سے بیدار ہو کر مسواک کیجئے۔ 15، رات میں نیند سے بیدار ہو کر تہجد ادا کیجئے تو بڑی سعادت ہے۔ فرمان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، فرضوں کے بعد افضل نماز رات کی نماز ہے۔ یا رب المصطفیٰ، مکہ و مدینہ کی زیارت نصیب فرما کہ 35 حروف کی نسبت سے سفر کی 35 سنتیں اور آداب۔ نمبر 1، شرعاً مسافر وہ شخص ہے جو 3 دن کے فاصلے تک جانے کے ارادے سے اپنے مقام اقامت مثلاً شہر یا گاؤں سے باہر ہو گیا۔ خشکی میں سفر پر 3 دن کی مسافت سے مراد 57.5 میل یعنی تقریباً 92 کلومیٹر کا فاصلہ ہے۔ نمبر 2، شرعی سفر کرنے والے کے لیے ضروری ہے کہ وہ سفر میں پیش آنے والے مسائل سیکھ چکا ہو۔ مکتبۃ المدینہ کا رسالہ مسافر کی نماز کا مطالعہ مفید ہے۔ نمبر 3، بخاری شریف میں ہے، رسول کریم صلی اللہ علیہ وآلہ وسلم غزوہ تبوک کے لیے جمعرات کے دن روانہ ہوئے، اور آپ صلی اللہ علیہ وآلہ وسلم جمعرات کے دن روانہ ہونا پسند فرماتے تھے۔ نمبر 4، جب سفر کرنا ہو تو بہتر یہ ہے کہ پیر جمعرات یا ہفتے کو کرے۔ نمبر 5، سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم نے حضرت جبیر بن مطعم رضی اللہ عنہ کو سفر میں اپنے ساتھیوں سے زیادہ خوشحال رہنے کے لیے یہ ورد پڑھنے کی تلقین فرمائی۔ نمبر 1، سورۃ الکافرون۔ نمبر 2، سورۃ النصر۔ نمبر 3، سورۃ الاخلاص۔ نمبر 4، سورۃ الفلق۔ نمبر 5، سورۃ الناس۔ ہر سورت ایک ایک بار اور ہر ایک کی ابتدا میں بسم اللہ الرحمن الرحیم، اور سب سے آخر میں بھی ایک بار بسم اللہ پوری پڑھ لیجئے۔ اس طرح سورتیں 5 ہوں گی اور بسم اللہ شریف 6 بار۔ حضرت جبیر بن مطعم رضی اللہ عنہ فرماتے ہیں، میں یوں تو صاحب مال تھا مگر جب سفر کرتا تو ساتھیوں سے خوش حالی میں کم ہو جاتا۔ بیان کی ہوئی صورتیں ہمیشہ پڑھنی شروع کیں، اور ان کی برکت سے واپسی تک خوشحال اور دولت مند رہتا۔ نمبر 6، چلتے وقت سب عزیزوں اور دوستوں سے ملے اور اپنے قصور معاف کرائے، اور اب ان پر لازم ہے کہ دل سے معاف کر دیں۔ نمبر 7، لباس سفر پہن کر گھر میں 4 رکعت نفل الحمد و قل یعنی ہو اللہ کی پوری سورہ سے پڑھ کر باہر نکلے۔ وہ رکعتیں واپس آنے تک اس کے اہل و مال کی نگہبانی کریں گی۔ نمبر 8، 2 رکعت بھی پڑھی جا سکتی ہیں۔ حدیث پاک میں ہے، کسی نے اپنے اہل کے پاس ان 2 رکعتوں سے بہتر نہ چھوڑا جو بوقت ارادہ سفر ان کے پاس پڑھیں۔ نمبر 9، سفر میں 3 یا اس سے زیادہ اسلامی بھائی ہوں تو ایک کو امیر بنا لیں کہ سنت ہے، جیسا کہ حدیث پاک میں ہے، جب سفر میں 3 شخص ہوں تو ایک کو اپنا امیر بنا لیں۔ نمبر 10، اس یعنی امیر بنانے میں کاموں کا انتظام رہتا ہے۔ سردار یعنی امیر اسے بنائیں جو خوش خلق یعنی با اخلاق، عاقل یعنی عقل مند دیندار ہو، سردار یعنی امیر کو چاہیے کہ رفیقوں یعنی ساتھیوں کے آرام کو اپنی آسائش یعنی آرام پر مقدم رکھے، یعنی اپنے آرام کی بجائے ساتھیوں کے آرام کو زیادہ اہمیت دے۔ نمبر 11، آئینہ، سرما، کنگا، مسواک ساتھ رکھیے کہ سنت ہے۔ نمبر 12، والد اعلی حضرت مولانا مفتی نقی علی خان رحمۃ اللہ علیہ لکھتے ہیں، وہ جناب یعنی نبی کریم صلی اللہ علیہ وآلہ وسلم سفر میں نمبر 1 مسواک، اور نمبر 2 سرما دان، اور نمبر 3 آئینہ، اور نمبر 4 شانہ یعنی کنگا، اور نمبر 5 قینچی، اور نمبر 6 سوئی، نمبر 7 دھاگا اپنے ساتھ رکھتے۔ ایک دوسری روایت میں ہے نمبر 8 تیل کے الفاظ بھی نقل ہوئے ہیں۔ 13، ذکر اللہ سے دل بہلائے کہ فرشتہ ساتھ رہے گا، نہ کہ برے شعر و لغویات یعنی بیہودہ باتوں سے کہ شیطان ساتھ ہوگا۔ نمبر 14، اگر دشمن یا ڈاکو کا خوف ہو تو سورہ لی ایلاف پوری سورت پڑھ لیجئے، انشاء اللہ الکریم ہر بلا سے امان ملے گی، یہ عمل مجرب ہے۔ نمبر 15، سفر ہو یا حضر یعنی قیام، جب بھی کسی غم یا پریشانی کا سامنا ہو، لا حول ولا قوة الا باللہ، ترجمہ، گناہ سے بچنے کی طاقت اور نیکی کرنے کی قوت اللہ ہی کی طرف سے ہے، اور حسبنا اللہ ونعم الوکیل بکثرت پڑھیے، انشاء اللہ الکریم مشکل آسان ہوگی۔ نمبر 16، سفر کے دوران چڑھائی پر چڑھتے ہوئے اللہ اکبر اور ڈھلوان سے اترتے ہوئے سبحان اللہ کا ورد کیجئے۔ نمبر 17، اگر کوئی شخص سفر پر جا رہا ہو تو اس مسافر سے مصافحہ کرے یعنی ہاتھ ملائے، اور اس کے لیے یہ دعا مانگے، استودع اللہ دینک و امانتک و خواتیم عملک، ترجمہ، میں تیرے دین، تیری امانت اور تیرے عمل کے خاتمے کو اللہ پاک کے سپرد کرتا ہوں۔ نمبر 18، مقیم یعنی جو مسافر نہ ہو اس کے لیے مسافر یہ دعا پڑھے، استودعک اللہ الذی لا یضیع ودائعہ، ترجمہ، میں تمہیں اللہ پاک کے سپرد کرتا ہوں جو سونپی ہوئی امانتوں کو ضائع نہیں کرتا۔ نمبر 19، منزل پر یعنی راستے میں جہاں بھی رکنا پڑے وہاں اترتے وقت یہ پڑھیے، اعوذ بکلمات اللہ التامات من شر ما خلق، ترجمہ، میں اللہ پاک کے کامل کلمات یعنی جس میں کوئی نقص یا عیب نہ ہو کے واسطے سے ساری مخلوق کے شر سے پناہ مانگتا ہوں، انشاء اللہ الکریم ہر نقصان سے بچے گا۔ 20، مسافر کی دعا قبول ہوتی ہے، لہذا اپنے لیے، اپنے والدین، بال بچوں اور عام مسلمانوں کے لیے دعائیں کیجیے۔ 21، سفر میں کوئی شخص بیمار ہو گیا یا بے ہوش ہو گیا تو اس کے ساتھ والے اس مریض کی ضروریات میں اس کا مال بغیر اجازت خرچ کر سکتے ہیں۔ 22، مسافر پر واجب ہے کہ نماز میں قصر کرے، یعنی 4 رکعت والی فرض کو 2 پڑھے، اس کے حق میں 2 ہی رکعتیں پوری نماز ہے۔ 23، مغرب اور وتر میں قصر نہیں۔ 24، سنتوں میں قصر نہیں بلکہ پوری پڑھی جائیں گی، خوف اور روا روی یعنی گھبراہٹ کی حالت میں سنتیں معاف ہیں اور امن کی حالت میں پڑھی جائیں گی۔ 25، کوشش کر کے ہوائی جہاز یا ریل یا بس وغیرہ میں ایسے وقت سفر کیجئے کہ بیچ میں کوئی نماز نہ آئے۔ 26، سفر میں بھی سونے کے اوقات میں ہرگز ایسی غفلت نہ ہو کہ معاذ اللہ نماز قضا ہو جائے۔ 27، دوران سفر بھی نماز میں ہرگز کوتاہی نہ ہو، خصوصاً ہوائی جہاز، ریل گاڑی اور لمبے روٹ کی بس میں نماز کے لیے پہلے ہی سے وضو تیار رکھیے۔ 28، راستے میں بس خراب ہو جائے تو ڈرائیور یا مالکان بس وغیرہ کو کوسنے اور بک بک کر کے اپنی آخرت داؤ پر لگانے کے بجائے सब्र से काम लीजिए और जन्नत के तलब में जिक्र और दुरूद में मशगूल हो जाइए। यही ट्रेन या फ्लाइट लेट होने की सूरत में कीजिए। 29, रेल बस वगैरह में दीगर मुसाफिरों के हक़ पड़ोस का ख्याल रखते हुए उनके साथ खूब हुसन सलूक कीजिए। बेशक खुद तकलीफ़ उठा लीजिए मगर उनको राहत पहुंचाइए। नंबर 30, बस वगैरह में चिल्लाकर बातें करने और ज़ोर से कह कहा लगाकर दूसरे मुसाफिरों को अपने आप से बदजन मत कीजिए। नंबर 11, भीड़ के मौके पर किसी ज़ईफ़ व मरीज़ मुसलमान को देखें तो बनियत सवाब उसको बस वगैरह में बइसरार अपनी नशस्त यानी सीट पेश कर दीजिए। 32, हत्तल इम्कान फिल्मों और गाने बाजों से पाक बस और वैगन वगैरह में सफ़र कीजिए। 33, सफ़र से वापसी पर घर वालों के लिए कोई तोहफा लेते आइए कि फरमान मुस्तफ़ा सल्लल्लाहु अलैहि वाली वसल्लम है, जब सफ़र से कोई वापस आए तो घर वालों के लिए कुछ ना कुछ हदिया यानी तोहफा लाए, अगरचे अपनी झोली में पत्थर ही डाल लाए। 34, शरई सफ़र से वापसी में मकरू वक्त ना हो तो सबसे पहले अपनी मस्जिद में और जब घर पहुँचे तो घर पर भी दो रकात नफल पढ़िए। 35, मुसाफिर की दुआ कबूल होती है। मिसवाक सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है कि 22 हरूफ की नस्बत से मिसवाक की 22 22 सुन्नतें और आदाब। दो फरामीन मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। नंबर 1, दो रकात मिसवाक करके पढ़ना बगैर मिसवाक की 70 रकातों से अफजल है। नंबर 2, मिसवाक का इस्तेमाल अपने लिए लाजिम कर लो क्योंकि इसमें मुँह की सफाई और रब की रिजा का सबब है। नंबर 3, हुजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम हर रात कई बार मिसवाक करते थे, हर बार सोते वक्त भी और बेदार होते वक्त भी। नंबर 4, बगैर अच्छी नीयत के मिसवाक करने से तिब्बी फवाइद हासिल होंगे मगर सवाब नहीं मिलेगा। मसलन वजू के लिए मिसवाक करना हो तो यूं 3 नीयतें कर लीजिए, रिजा इलाही, सुन्नत की अदायगी और ज़िक्र व दुरूद के लिए मुंह को पाकिज़ा करने की गरज से मिसवाक करूँगा। नंबर 5, मशाइख़ किराम फरमाते हैं जो शख्स मिसवाक का आदि हो मरते वक्त उसे कलिमा पढ़ना नसीब होगा और जो अफ्यून खाता हो मरते वक्त उसे कलिमा नसीब ना होगा। नंबर 6, हज़रत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाहु अन्हुमा से रिवायत है कि मिसवाक में 10 खूबियाँ हैं। मुँह साफ़ करती, मसोड़े को मजबूत बनाती है, नज़र तेज़ करती, बलगम कफ दूर करती है, मुँह की बदबू ख़त्म करती, सुन्नत के मवाफिक है, फ़रिश्ते खुश होते हैं, रब राज़ी होता है, नेकी बढ़ाती और मैदे दुरुस्त करती है। नंबर 7, हिकायत, हज़रत सैयदना अबू बकर शिबली बगदादी रहमतुल्लाहि अलैह को एक मरतबा वज़ू के वक्त मिसवाक की ज़रूरत हुई, तलाश की मगर ना मिली, लिहाजा 1 दिनार यानी 1 सोने की अशरफी में मिसवाक ख़रीद कर इस्तेमाल फरमाई। बाज़ लोगों ने कहा ये तो आपने बहुत ज़्यादा खर्च कर डाला, कहीं इतनी महंगी भी मिसवाक ली जाती है। फरमाया बेशक ये दुनिया और इसकी तमाम चीज़ें अल्लाह पाक के नज़दीक मच्छर के पर बराबर भी हैसियत नहीं रखती। अगर बरोज़ क़यामत अल्लाह पाक ने मुझसे पूछ लिया तो क्या जवाब दूंगा कि तूने मेरे प्यारे हबीब की सुन्नत मिसवाक क्यों तर की, जो माल दौलत मैंने तुझे दिया था उसकी हकीकत तो मेरे नज़दीक मच्छर के पर बराबर भी नहीं थी। तो आखिर ऐसी हकीर दौलत इस अजीम सुन्नत यानी मिसवाक को हासिल करने पर क्यों खर्च नहीं की। नंबर 1, सैयदना इमाम शाफ़ई रहमतुल्लाहि अलैह फरमाते हैं 4 चीज़ें अक़ल बढ़ाती हैं। फजूल बातों से बचना, मिसवाक करना, नेक लोगों की सोहबत और अपने इल्म पर अमल करना। नंबर 9, मिसवाक पीलू या जैतून या नीम वगैरह कड़वी लकड़ी की हो। नंबर 10, मिसवाक की मोटाई छुंगलिया यानी छोटी उंगली के बराबर हो। नंबर 11, मिसवाक 1 बालिश से ज़्यादा लंबी ना हो वरना उस पर शैतान बैठता है। नंबर 12, اس کے ریشے نرم ہوں کہ سخت ریشے دانتوں اور مسوڑوں کے درمیان خلا یعنی گیپ کا باعث بنتے ہیں۔ 30 مسواک تازہ ہو تو بہتر، ورنہ کچھ دیر پانی کے گلاس میں بھگو کر نرم کر لیجئے۔ نمبر 14 مناسب ہے کہ اس کے ریشے روزانہ کاٹتے رہیے۔ نمبر 15 دانتوں کی چوڑائی میں مسواک کیجئے۔ نمبر 16 جب بھی مسواک کرنی ہو کم از کم 3 بار کیجئے۔ نمبر 17 ہر بار دھو لیجئے۔ نمبر 18 مسواک سیدھے ہاتھ میں اس طرح لیجئے کہ چھوٹی انگلی اس کے نیچے اور بیچ کی 3 انگلیاں اوپر اور انگوٹھا سرے پر ہو۔ نمبر 19 پہلے سیدھی طرف کے اوپر کے دانتوں پر، پھر الٹی طرف کے اوپر کے دانتوں پر، پھر سیدھی طرف نیچے، پھر الٹی طرف نیچے مسواک کیجئے۔ 20 مٹھی باندھ کر مسواک کرنے سے بواسیر ہو جانے کا اندیشہ ہے۔ 21 مسواک وضو کے اندر شامل نہیں، یہ وضو کی سنت قبلیہ یعنی وضو سے پہلے کی سنت ہے، البتہ سنت موقعہ اسی وقت ہے جب کہ منہ میں بدبو ہو۔ 22 مسواک جب ناقابل استعمال ہو جائے تو پھینک مت دیجئے کہ یہ سنت ادا کرنے کا آلہ ہے، کسی جگہ احتیاط سے رکھ دیجئے یا دفن کر دیجئے یا پتھر وغیرہ وزن باندھ کر سمندر میں ڈبو دیجئے۔ سنت زندہ کرنے کی فضیلت، فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم، جس نے میری کسی ایسی سنت کو زندہ کیا جو میرے بعد مٹ چکی تھی تو اسے ان تمام لوگوں کے برابر ثواب ملے گا جو اس سنت پر عمل کریں گے، اور ان عمل کرنے والوں کے ثواب میں بھی کوئی کمی نہ ہوگی۔